नमस्कार, रेडियो कार्यक्रम प्रकृतिबाट तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा तयार पारिएको यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कको 90 MHz सँगै रेडियो चितवन 94.6 MHz, पोखराको रेडियो तरंग 107.6 MHz र बर्दियाको टाइगर एफएम 99.2 MHzबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रम प्रकृति हरेक हप्ताको शुक्रबार बेलुकी 8:30 बजेदेखि पौने 9 बजेसम्म सुन्न सकिन्छ। अनि सप्तकोशी एफएम सुनसरी 90 MHzबाट चाहिँ शनिबार बेलुकी 6:30 बजे यो कार्यक्रम प्रसारण हुन्छ। कार्यक्रममा हामी प्रकृति संरक्षण, संरक्षणमा आम नागरिकको भूमिका र मानव जीवनमा प्रकृति संरक्षणको महत्वबारे चर्चा गर्छौं। साथै वन्य जन्तु र प्रकृति संरक्षणका क्षेत्रमा भइरहेका प्रयासहरूका बारेमा पनि छलफल गर्ने गर्छौं। राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै दिगो विकासको सुनिश्चितताका लागि जनसहभागितामा आधारित संरक्षण र विकासका कार्यक्रम गर्दै आएको छ। कोषबाट चितवनमा जैविक विविधता संरक्षण केन्द्र, बर्दियामा बर्दिया संरक्षण कार्यक्रम, कञ्चनपुरमा शुक्लफाटा संरक्षण कार्यक्रम, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मनासलु संरक्षण क्षेत्र आयोजना, गौरी शंकर संरक्षण क्षेत्र आयोजना तथा सदर चिडियाना सञ्चालन तथा व्यवस्थापन भइरहेको छ। आज हामी बर्दिया संरक्षण क्षेत्रले गर्दै आएको अध्ययन अनुसन्धानका काम तथा विकासका अरू कार्यक्रमबारे कुरा गर्छौं। यसबारे जानकारी दिन हामीसँग हुनुहुन्छ बर्दिया संरक्षण कार्यक्रमका प्रमुख श्याम कुमार थापा।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमले चाहिँ बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जलाई यो अध्ययन अनुसन्धानमा चाहिँ सहयोग पुर्याउँदै आएको छ। विगत धेरै लामो समयदेखि विभिन्न यो वाइल्ड लाइफ स्टडी मोनिटरिङ सम्बन्धी चाहिँ कामहरू गरिरहेको छ। अब अहिले पछिल्लो समयमा यस कार्यालयबाट विशेष गरी बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पनि पहिलाको जस्तै रिसर्चका कामहरू चाहिँ बढी फोकस भइरहेको छ।
अहिले अध्ययन अनुसन्धान चाहिँ कसरी, कस्ता खालका कार्यक्रम चाहिँ परिरहेछन् तपाईँले गरिरहनु भएको अध्ययन अनुसन्धान चाहिँ?
अहिले हाम्रो लङ टर्म अलिक लामो समयदेखि चलाएको, गत विगत दुई वर्षदेखि चलिरहेको चाहिँ एउटा घाँसे मैदान व्यवस्थापनमा चाहिँ एउटा अध्ययन भइरहेको छ। त्यो चाहिँ अब एउटा लामै हामीले एक्सपेरिमेन्ट प्लट्सहरू बनाएर बर्दिया राष्ट्रिय निकुञ्जभित्रका घाँसे मैदानहरूमा कस्ता खालका व्यवस्थापन गर्यो भने चाहिँ घाँसे मैदानको क्वालिटीमा चाहिँ अपलिफ्ट हुन्छ भनेर चाहिँ हामीले अध्ययन गरिरहेका छौँ। तथ्याङ्कहरू सङ्कलन गरिरहेको अवस्था छ। त्यो चाहिँ 2 वर्ष भइसकेको छ। अब उदाहरणको लागि जस्तै कि निकुञ्जमा र आरक्षमा यो घाँसे मैदानमा वर्षै पछि घाँस काट्ने अनि कन्ट्रोल बर्निङ गर्ने क्रियाकलापहरू गरिरहेको हुन्छ होइन। त्यस्ता खालका क्रियाकलापहरूले घाँसमा चाहिने पौष्टिक तत्त्वहरू, यो जुन मृग प्रजातिलाई जुन आवश्यक पर्छ नि पौष्टिक तत्त्व, त्यस्तोमा के परिवर्तन आउँछ त भनेर चाहिँ एक्सपेरिमेन्ट प्लस नै बनाएर त्यस्तै खालका इन्टरभेन्सनहरू गरेर हामीले अध्ययन गरिरहेका छौँ।
एउटा चाहिँ यो घाँसे मैदानको भयो,
हजुर। अनि अर्को चाहिँ हामीले रेगुलर गर्ने भनेको प्रेभेस मोनिटरिङ, जुन अब टाइगरको हामीले 2018 जुन राष्ट्रिय स्तरमै जुन बाघ गणना गऱ्यौँ, त्यसको लगत्तै फेरि 2019 पनि ल बाघलाई चाहिने आहाराहरूको अवस्था कस्तो छ त भनेर बाँके बर्दियामा निकुञ्जसँगको सहकार्यमा हामीले त्यो पनि एउटा स्टडी गऱ्यौँ। त्यस्तै गरेर अर्को चाहिँ अब हामीले धेरै जस्तो अहिले बाघ अनि गैडा हात्तीलाई फोकस गरेका छौँ होइन, हामीले चाहिँ यो गोहीहरूलाई पनि हेर्नुपर्छ किनभने घडियाल गोही त क्रिटिकली इन्डेन्जर्ड स्पिसिस हो होइन, एकदम सीमित ठाउँमा मात्रै पाउँछ। त्यसको अवस्था के छ भनेर चाहिँ बर्दियामा हामीले यो मगर गोही र घडियाल गोहीको अवस्था के छ भनेर त्यो पनि हामीले अध्ययन गऱ्यौँ। अनि अर्को चाहिँ हामीले अब यो रिसर्चहरू गरिरहँदाखेरि विद्यार्थीहरूलाई पनि समावेश गराएर उनीहरू पनि रिसर्चमा चाहिँ क्यापासिटी बिल्डिङ गर्ने कामहरू चाहिँ गरिरहेका छौँ। अहिले हामीसँग अहिले भर्खरै 4 नेपाली विद्यार्थीहरू, टियु अन्तर्गतका विद्यार्थीहरूले, मास्टर्स लेभलका विद्यार्थीहरूले आफ्नो थेसिसको लागि यहाँ आएर हामीसँगै बसेर हाम्रै अनगोइङ रिसर्चहरूमा इन्भल्भ भएर उहाँले डेटा लिएर जानुभएको छ भने अर्को 4-5 जना चाहिँ विदेशी विद्यार्थीहरू हुनुहुन्छ मास्टर्स लेभलकै। भनेपछि अहिले हाम्रो मूल फोकस चाहिँ यो क्षेत्रमा चाहिँ रिसर्च र अनि जुन नलेज डेभलपमेन्ट भन्छौँ जुन त्यो कुरामा चाहिँ बढी फोकस गरिरहेका छौँ, जसले गर्दा चाहिँ भोलिको दिनमा यो जुन निकुञ्ज व्यवस्थापनमा चाहिँ अलिकति सहयोग हुन्छ कि धेरै इन्फर्मेसनहरू आएपछि भन्ने हिसाबले चाहिँ हाम्रो छ। रिसर्चमा अहिले मोटामोटी यिनै कुराहरूमा हामीले बढी फोकस गरिरहेका छौँ।
अघि तपाईँले यो बाघको कुरा गर्नुभयो, बाघको आहारा प्रजातिको अध्ययनको कुरा, अब बर्दिया भन्ने बित्तिकै देशमै सबैभन्दा धेरै बाघ देख्न पाइने ठाउँ, अब कस्तो छ त आहारा प्रजाति बाघलाई चाहिँ पुग्ने अथवा केही गर्नुपर्ने त्यो अध्ययनले केही देखायो?
जस्तै कि 2013 बाघ गणनाको बेलामा बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा झन्डै 96 इन्डिभिजुअल पर स्क्वायर किलोमिटरको हिसाबले प्रेभेसको डेन्सिटी थियो, त्यो चाहिँ 2018 गणनामा घटेर 72 इन्डिभिजुअल्स पर स्क्वायर किलोमिटरमा आयो। सुधार भन्दा नि त्यो तथ्याङ्कले चाहिँ अलिकति घटेको देखायो, 92 होइन 2013 92 इन्डिभिजुअल्स पर स्क्वायर किलोमिटर डेन्सिटी थियो भने 2018 72 इन्डिभिजुअल्स पर स्क्वायर किलोमिटर 72 इन्डिभिजुअल्स पर स्क्वायर किलोमिटरको हिसाबले घटेको छ। तर यसलाई चाहिँ अब के हिसाबले घट्यो भनेर त्यसै भन्न त मिल्दैन, किनभने यो आहारा प्रजातिमा कहिले घट्दै सङ्ख्यामा वृद्धि हुने, कहिले कम हुने भइरहेका हुन्छन्, कहिले काहीँ अब अध्ययन अनुसन्धान गर्ने सिजनले गर्दाखेरि पनि अलिकति तलमाथि पर्छ, जस्तै कि विन्टर सिजनमा गर्दाखेरि कम देखिने, जस्तै मृग प्रजातिहरूलाई धेरै देख्न नसक्ने, त्यसले गर्दाखेरि नै हाम्रो अध्ययनको रिजल्ट चाहिँ अलिकति कम हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अनि हामीले चाहिँ रेगुलर प्रत्येक वर्ष गर्दाखेरि अलिकति लामो समय गर्दाखेरि चाहिँ त्यस्ता इररहरूलाई चाहिँ हामीले ब्यालेन्स गर्न सकिन्छ भनेर प्रत्येक वर्ष हामी चाहिँ यो बर्दिया र बाँकेमा चाहिँ प्रेभेसको स्टडी गर्छौँ र सम्भवतः अब 5 वर्षपछि हामीले एउटा ट्रेन्ड पत्ता लगाउन सक्छौँ, आहारा प्रजातिको अवस्था कस्तो छ, मृग प्रजातिको अवस्था कस्तो छ, अरू बाँदरहरू अनि यो वाइल्ड बोरहरूको अवस्था कस्तो छ जुन चाहिँ बाघको मुख्य आहारा हुन्, तिनीहरूको अवस्था कस्तो छ भन्ने कुरा चाहिँ हामीले पत्ता लगाउन सक्छौँ। किन यो जरुरी किन छ भने अब नेपाल सरकारले नै बाघको संरक्षणमा एकदमै महत्त्वपूर्ण हिसाबले अगाडि बढिरहेको छ, सन् 2022 बाघको संख्या दोब्बर बनाउने भनेको छ। अब बाघलाई चाहिने भनेको वासस्थान एउटा, त्यसपछि पानी, अनि त्यसपछि यो आहारा प्रजाति र अनि यो जुन चोरी सिकारी नुन भयो भने बाघलाई त्यतिभन्दा केही पनि बढी चाहिँदैन। त्यसले गर्दाखेरि पनि हामीले चाहिँ यो अध्ययन अनुसन्धानबाट चाहिँ जुन पोलिसी मेकर्सहरूलाई अथवा यो म्यानेजमेन्ट गर्ने निकायहरूलाई चाहिँ फिडब्याक दिनको लागि चाहिँ हामीले रेगुलर रिसर्चहरू चाहिँ गरिरहेका छौँ।
अब अर्को कुरा, यो अध्ययन सँगसँगै त्यहाँका बासिन्दाको आय आर्जनको काममा पनि हामीले सहयोग गरिरहेका छौँ। अहिले पछिल्लोचोटि भइरहेका यो स्थानीय बासिन्दाको आय आर्जन बढाउने खालका चाहिँ कार्यक्रमहरू के हुन्?
जस्तै एकदम राम्रो क्वेसन सोध्नुभयो हजुरले, जस्तै कि अब हामी बाघ बढ्यो भने एकदम हौसिएका छौँ है, यो संरक्षणमा लागेको सङ्घ संस्था निकाय हामी व्यक्तिगत हिसाबले पनि संस्थागत हिसाबले पनि 87 बाघ पुगे भनेर एकदम हौसिएका छौँ। तर त्यसका साथसाथै यो वन्यजन्तुबाट निम्तिएका अर्का कुराहरूले पनि त्यस्तै मारमा परेर, जस्तै कि यो 2019 चाहिँ 5 यहाँ बर्दिया र बाँकेमा गएर 6 व्यक्तिको बाघको कारणले ज्यान गइसकेको अवस्था छ होइन। एक हिसाबले बाघ बढ्नु राम्रो पनि हो, तर अर्कोतिरबाट यस्तो खालको घटनाहरूले गर्दाखेरि अलिकति समुदायमा नकारात्मक असर पर्छ कि भन्ने कुराहरू पनि छ। त्यसको त्यसलाई ब्यालेन्स गर्नको लागि चाहिँ हामीले समुदायमा मुख्य गरी बफर जोनमा चाहिँ आय आर्जन सम्बन्धी कार्यक्रमहरू अनि संरक्षण शिक्षा सम्बन्धी कार्यक्रमहरू चाहिँ लैजानु पनि जरुरी छ। हुन त विगत लामो समयदेखि त्यस्ता कार्यक्रमहरू गरिरहेका छौँ, तैपनि अब नयाँ नयाँ च्यालेन्जहरू आउँछ र नयाँ नयाँ च्यालेन्जेसहरूलाई एड्रेस गर्नको लागि चाहिँ हामीले समुदायमा गएर आय आर्जन सम्बन्धी कामहरू गरिरहेका छौँ। अहिले हामीले टार्गेट गरेको चाहिँ अलिकति अब पहिला अब अलिकति यो वन्यजन्तुले नखाने बालीहरूमा बढी फोकस गरेका छौँ, जस्तै कि मेन्था क्यामोमाइलहरू जुन यो बफर जोन क्षेत्रमा जुन चाहिँ वन्यजन्तुले नखाने र बजारमा पनि त्यसको जुन तेल नि प्रशोधन गरेर बिक्दाखेरि धेरै मूल्य आउने भनेर धेरै प्रचार प्रसार गरेर यहाँका किसानहरूलाई त्यो मेन्था क्यामोमाइलमा आकर्षित तुलायौँ। र अहिलेको पछिल्लो समयमा चाहिँ हामीले चाहिँ यो होमस्टे भनेर पर्यटनलाई पनि जोड्नुपर्छ संरक्षण सँगसँगै भनेर विभिन्न ठाउँमा पकेट एरियामा यो होमस्टेका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। उदाहरणको लागि यो बारबर्दिया नगरपालिका अन्तर्गत रहेको यो सतखलुवा ताल छ, सतकलुवा ताल क्षेत्रमा हामीले चाहिँ होमस्टे एउटा सञ्चालन गरेका छौँ, जहाँ चाहिँ एउटा ताल पनि छ, त्यहाँ हामीले स्थानीय निकायसँग मिलेर एउटा राम्रो भ्यू टावर पनि बनाएका छौँ। हाम्रो जातीय निकाय हरियो वन कार्यक्रम अन्तर्गत हामीले डुङ्गा सहयोग पनि गरेका छौँ, र त्यस्तै गरेर अरू जातीय निकायको सहयोगबाट हामीले 10-12 होमस्टे पनि त्यहाँ बनाउनको लागि सहयोग गरेका छौँ, र उहाँहरूको फिडब्याक चाहिँ राम्रो आएको छ। यहाँको इन्टरनल पर्यटकहरू जुन नेपालगञ्जबाट सट्ट त्यहाँ जाने अनि भ्यू टावरमा बस्ने, डुङ्गा चलाउने अनि खास जग्गा खाने अनि फर्किने, त्यो चाहिँ बढ्दो क्रममा छ भन्ने कुरा छ। र त्यस्तै हिसाबले बाँकीमा पनि हामीले चाहिँ त्यही होमस्टे भनेर गाभार भ्याली होमस्टे भनेर त्यहाँ पनि केही सहयोगहरू चाहिँ हामीले गरिरहेको अवस्था छ, जसले गर्दाखेरि चाहिँ जुन निकुञ्जमा निकुञ्जको छेउमा बसेका समुदाय जुन एक हिसाबले वन्यजन्तुबाट अलिकति मर्कामा परेका छन्, उहाँहरूलाई चाहिँ यो आय आर्जनमा आबद्ध गराएर एउटा आय आर्जन वृद्धि हुने खालको कामहरू पनि हामीले गरिरहेका छौँ।
र यसबाट चाहिँ अब त्यहाँका बासिन्दा कतिको चाहिँ सन्तुष्ट हुनुहुन्छ, संरक्षणको क्रियाकलापमा उहाँहरू कतिको सहभागी भइरहनु पाएको पाउनु भएको छ?
सहभागी अवश्य पनि राम्रो छ, नभए जस्तै कि एउटा हात्ती बाली एकजना किसानको के भन्छ बारीमा अथवा खेतमा छिर्दाखेरि एक कठाको जग्गामा एउटा हात्तीले एक रातमा अथवा एक घन्टामै ध्वस्त बनाइन्छ त्यो अन्न बाली, होइन? तर पनि यहाँका स्थानीय बासिन्दाहरू के छन् भने संरक्षणमा हामी पनि सहभागी हुनुपर्छ र यो हाम्रै सम्पत्ति हो भन्ने हिसाबले लागि पर्नु भएको छ, र उहाँहरूको मर्कामा चाहिँ अब मलम लगाउनको लागि निकुञ्ज पनि छ र हामी जस्तो सङ्घ संस्था पनि छौँ। अब यहाँ त हामी त धेरै लामो समयदेखि पस्या भएर उहाँहरूको मर्कामा पिरमा हामी प्रत्यक्ष रूपमा गएर अब छलफल गर्ने, त्यसपछि के सहयोग गर्न सकिन्छ, त्यसमा हाम्रो क्रियाकलाप गर्ने, र उहाँहरूकै आवश्यकता अनुसार उहाँहरूकै डिमान्ड अनुसार चाहिँ हामीले यस्ता आय आर्जनहरू गरिरहेको हुनाले उहाँहरू चाहिँ धेरै पोजिटिभ हुनुहुन्छ। नभए कुनै जनावरले मान्छे मार्दाखेरि पनि उहाँहरू चाहिँ पोजिटिभ रूपमा अगाडि बढेर अब नीति नियमले जति सहयोग पाउँछ त्यो जुन राहत पाउने छ नेपाल सरकारबाट त्यो राहत लिने, र त्यसपछि अन्य सहयोगहरू के गर्न सकिन्छ त्यसको लागि पहल गर्ने गरिरहनु भएको छ। न अन्यथा अलिकति विकराल रूप लिने भयो भने त जस्तै कि उदाहरणको लागि एउटा बाघले कुनै मान्छे माऱ्यो भने त्यो बाघलाई पनि स्थानीयले त मार्न सक्छन्, त्यस्तो घटना चाहिँ यहाँ घटेको छैन। त्यसले पनि के पुष्टि गर्छ भने यहाँका स्थानीयहरू चाहिँ संरक्षणप्रति सकारात्मक छन् भन्ने चाहिँ पुष्टि गर्छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको बर्दिया संरक्षण कार्यक्रमका प्रमुख श्याम कुमार थापा। बर्दिया संरक्षण कार्यक्रमले गर्दै आएको गतिविधिका विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। अब अघिल्लो हप्ता सोधिएको प्रश्नको जवाब र विजेताको नाम। अघिल्लो हप्ता हामीले सोधेका थियौं चिडियाखानाले वार्षिक उत्सव कहिले मनाउँछ, यसको सही उत्तर हो पुष 14 गते। हामीलाई जवाब पठाउने मध्ये जङ्गबहादुर घले, सुभाष अधिकारी र पुष्पराज पाण्डे विजयी हुनुभएको छ। विजेताले निशुल्क चिडियाखाना घुम्न पाउनुहुन्छ। यसको लागि कार्यालय समयमा उज्यालो घर जाउलाखेलमा सम्पर्क गर्नुहोला। अब यो हप्ताको लागि प्रश्न। बर्दिया संरक्षण कार्यक्रमले कुन कुन निकुञ्जमा अध्ययन अनुसन्धानको काम गर्ने गर्छ? प्रश्नको जवाफ लेखेर पठाउनुहोस्। सही जवाफ पठाउने 3 जनाले पुरस्कार स्वरूप निशुल्क चिडियाखाना घुम्न पाउनुहुन्छ। जवाफ मोबाइलमा एसएमएस गरेर पठाउन सकिन्छ। त्यसको लागि ZOOZOO टाइप गरी एक स्पेस दिएर सही जवाफ लेखी 35566 एसएमएस गर्नुपर्छ। आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। अर्को हप्ता यस्तै बेला संरक्षणसँग सम्बन्धित अरू सामग्रीसहित आउनेछौ। त्यति बेलासम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतमसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।